नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल चैत्र महिनाको 22 गते शुक्रबार, चैत्र शुक्ल पक्ष सप्तमी तिथि। तदनुसार अप्रेल 4 तारीक सन् 2025, नेपाल सम्बत 1145। केही दिनदेखि काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ़दै गइरहेको छ। यसै प्रसंगलाई राजधानीबाट प्रकाशित अधिकांश पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। वायु प्रदूषण निकै अस्वस्थकर तहमा, सावधानी अपनाउन आह्वान शीर्षकमा गोर्खापत्रले अग्र पृष्ठमा खबर बनाएको छ। काठमाडौँ वायु प्रदूषण विश्वकै एक नम्बरमा परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उपत्यकामा वायु प्रदूषण अत्याधिक बढ़ेको र यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इण्डेक्स AQI सूचकांक अनुसार केही दिनदेखि नेपाल अत्याधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बढ़दो वायु प्रदूषणले आँखा, रक्तनली, घाँटीमा असर गर्ने जानकारी दिनुहुँदै सतर्कता अपनाउन सुझाव दिनुभयो। स्वास्थ्य समस्या न्यूनीकरण गर्न आम नागरिकले सतर्क रहँदै सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अपील गरेको छ। प्राधिकरणले हिजो वक्तव्य जारी गर्दै केही दिन यता काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरको वायु प्रदूषण खतराको तह नजिक पुगेकाले सावधानी अपनाउन आम नागरिक तथा सरोकारवाला निकायलाई अपील गरेको हो। प्राधिकरणले गर्मी मौसम बढ़ेसँगै बढ़दो वन डढेलो र आगलागीका घटना, सड़क निर्माण लगायतका निर्माण कार्यसँगै निस्केका धूलाका कण, सवारी प्रदूषण, फोहोर मैला र फोहोर मैला जलाउने कार्य, काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसून शुरू भई नसकेको अवस्थाका कारण वायु प्रदूषणले खतराको तह पार गर्न थालेको औल्याएको छ। वायु गुणस्तर सूचकांक AQI निकै अस्वस्थकर विन्दुमा पुगेको हुँदा मानिसमा श्वास प्रश्वासमा समस्या, दम र फोक्सोको संक्रमणको जोखिम, सुक्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुक्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी शारीरिक र मानसिक समस्या बढ़दै गएको देखिएकाले स्वास्थ्य सम्बन्धी सावधानी अपनाउन अपरिहार्य रहेको प्राधिकरणले प्रष्ट पारेको छ। वक्तव्यमा वायु प्रदूषणको गम्भीरतालाई ध्यानमा राखी सम्भव भएसम्म घरमै बस्न, कार्यालयका काम घरबाटै व्यवस्थापन गर्न सकिने अवस्था भए घरबाटै गर्न प्रोत्साहन गर्न, सवारी साधनको प्रयोग कम गर्न, घर, सड़क तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिन, अत्याधिक धूलो र धुवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरण मैत्री हुने गरी नियमन गर्न भनिएको छ। साथै फोहोर मैलाको सही व्यवस्थापन गर्न एवं फोहोर मैला नजलाउन, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न, बालबच्चा, वृद्ध वृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरचाह गर्न र प्रदूषण बढ़ेका बेला घर बाहिर निस्किँदा सुरक्षित मास्कको प्रयोग गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। वायु प्रदूषण विज्ञहरूका अनुसार अझै एक हप्ता वायु प्रदूषणमा सुधार नहुने देखिएकाले सम्बन्धित जिम्मेवार निकायले वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन एवं संकटासन्न संवेदनशील नागरिकका समूहलाई सम्भावित असरबाट जोगाउन आवश्यक कदम चाल्नु हुन समेत प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले अपील गर्नुभएको छ। यसैबीच वातावरण विभागले वायु प्रदूषणबाट जनजीवनलाई जोगाउन सरोकारवाला निकायको ध्यान आकर्षण गरेको छ। विभागले वक्तव्य जारी गर्दै विगत केही दिनदेखि नेपालको विभिन्न क्षेत्रमा लागेको वन डढेलोको कारणले काठमाडौँ उपत्यका लगायत देशको विभिन्न स्थानमा वायु वायु प्रदूषण उच्च बनेकाले उच्च सावधानी अपनाउन भनेको छ। नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार शून्यदेखि 50 हुँदा राम्रो, 51देखि 100 हुँदा मध्यम, 101देखि 150 हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, 151देखि 200 अस्वस्थ, 201देखि 300 सम्म निकै अस्वस्थ तथा 301 भन्दा माथि भएमा खतरनाक तह नजिक पुगेको संकेत गर्ने विभागले प्रस्ट्याएको छ। विभागको वायु प्रदूषण अनुगमनले पनि प्रदूषणको सूचक 201 भन्दा माथि नाघेको देखाएको छ। वायु प्रदूषण निकै अस्वस्थकर तहमा सावधानी अपनाउन आह्वान, गोरखापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। यसै प्रसंगलाई नयाँ पत्रिकाले विषालु हावाले निसासियो काठमाडौं शीर्षकमा खबर छापेको छ। हिजो बिहान काठमाडौंको वायु प्रदूषण सूचकांक एक्यूआई 373 सम्म पुग्यो, तर राति भने केही घटेर 244 कायम भए पनि निकै अस्वस्थकर हो। 201देखि 300 सम्मलाई निकै अस्वस्थकर र 301देखि 400 पुग्नलाई घातक मानिन्छ। प्रदूषण नियन्त्रण गर्न तत्काल गर्नुपर्ने चार काम उपशीर्षकमा नयाँ पत्रिकाले वातावरणविद भूषण तुलाधरको भनाईलाई यहाँ उल्लेख गरेको छ। डढेलो नियन्त्रण गर्ने, धुवा फ्याँक्ने गाड़ी सड़कबाट हटाउने, फोहोर र कृषि अवशेष जलाउन नदिने, मास्क अनिवार्य गर्ने लगायतका सुझाव वातावरणविद भूषण तुलाधरको रहेको छ। विषालु हावाले निसासियो काठमाडौं नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। यता नागरिकले प्रदूषणले बढ़े आँखाका बिरामी शीर्षकमा खबर प्रकाशित गरेको छ। काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ़दै गएपछि आँखामा एलर्जी लगायत समस्या देखिन थालेको अस्पतालहरूले जनाएका छन्। बीपी कोइराला आँखा अस्पतालका अनुसार केही दिन यता अस्पतालमा आँखा चिलाउने, पोल्ने, थाकेको अनुभूति हुने जस्ता समस्या लिएर उपचार गर्न आउने मानिसको संख्या बढ़ेको छ। अस्पतालकी नेत्र रोग विशेषज्ञ डाक्टर रंजु सिटौलाले अस्पताल आउने मध्ये 15% प्रदूषणसँग सम्बन्धित समस्या देखिएका बताउनुभयो। प्रदूषणले बढे आँखाका बिरामी नागरिकको मुख्य समाचार हो यो। समृद्ध भविष्यका लागि साझा प्रयास अपरिहार्य, प्रधानमन्त्रीको भनाईलाई गोरखापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास अपरिहार्य रहेको बताउनु भएको छ। थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको 6 शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीले थाइल्याण्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटीमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउनुभयो। वहाँले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको व्याख्या गर्दै मानवीय चाहना र सुख भन्दा अर्को ठूलो कुरा विश्वमा नहुने प्रस्ट्याउनुभयो। सोही क्रममा मानवीय भविष्यको सुरक्षाका निम्ति वहाँले जलवायु परिवर्तन लगायतका मुद्दामा साझा प्रयासका लागि आह्वान गर्नुभएको वहाँको सचिवालयले जनाएको छ। नेपाली अध्यापक र विद्यार्थी सहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र 21 शताब्दीको मानवीय जनशक्तिको उत्पादनमा जोड़ दिनुहुँदै एआईटीबाट उत्पादित जनशक्तिले नेपालको जलस्रोत लगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले एआईटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरिएको कोषमा 1,00,000 अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा सो कार्यक्रममा गर्नुभयो। द्विपक्षीय भेटवार्ता जारी उपशीर्षकमा गोरखापत्र लेख्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बैंककमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता जारी राख्नु भएको छ। प्रधानमन्त्री ओली समक्ष संयुक्त राष्ट्र संघको एशिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलई हले शिष्टाचार भेट गर्नुभयो। भेटका अवसरमा निकायको नेपालमा सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतिको सहयोगका विषयमा कुराकानी भएको जनाइएको छ। यसै क्रममा प्रधानमन्त्री ओली र श्रीलंका प्रधानमन्त्री डाक्टर हरिनी अमरा सूर्या बीच हिजो द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। यसै गरी प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे बीच पनि भेटवार्ता भएको छ। यस्तै ओली र म्यानमारका प्रधानमन्त्री मेन आङ हलिङ बीच पनि बैंककमा भेटवार्ता भएको छ। समृद्ध भविष्यका लागि साझा प्रयास अपरिहार्य गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो। सुन जफत हुन्छ अनि के गरिन्छ शीर्षकमा अन्नपूर्णले मुख्य खबर छापेको छ। नेपालमा तस्करीबाट भित्रिएका सुन चाँदी वर्षेनी 100 किलो जफत गरिएको छ। तर यस्तो सुनलाई नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले परीक्षण गरेर खरिद गर्छ। उक्त रकम सरकारको ढुकुटीमा जम्मा हुन्छ। टक्सारले तस्करीका सुन चाँदीलाई पगालेर गुणस्तर परीक्षण गर्छ। त्यसपछि असर्फी मेडालियन स्मारिका बनाउन र मन्दिरहरूमा जलप लगाउन राष्ट्र बैंकले उक्त सुन बिक्री गर्दै आएको छ। टक्सार महाशाखाको तथ्याङ्क अनुसार विगत 5.5 वर्षको अवधिमा प्रहरीले बरामद गरिएका करिब 399 किलो 800 ग्राम सुन राष्ट्र बैंकले खरिद गरेको छ। साथै सोही अवधिमा करिब 190 किलो सुन बिक्री गरेको जानकारी दिएको छ। सुन जफत हुन्छ अनि के गरिन्छ शीर्षक दिँदै अन्नपूर्णले मुख्य समाचार बनाएको छ। नेपाल सहित 185 देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। चुनावी अभियानदेखि नै अमेरिका फर्स्ट नीतिलाई जोड़तोड़का साथ उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गर्नुभएको छ। ट्रम्पको नयाँ घोषणामा नेपाल सहित 185 मुलुकको व्यापार प्रभावित हुने भएको छ। ट्रम्पले नेपाललाई 10% भन्सार शुल्क लाग्ने देशको सूचीमा समावेश गर्नु भएको छ। हाल नेपालले 100 भन्दा बढ़ी वस्तु शून्य भन्सारमा अमेरिका निर्यात गर्दै आएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 नेपालबाट 17.31 अर्ब बराबरका उत्पादन अमेरिका निर्यात भएको थियो। नेपाल सहित 185 देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। वार्ताको भूल भलैयामा शिक्षक र सरकार शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने एक सूत्रीय माग राखेर बुधबार शुरू भएको शिक्षकहरूको आन्दोलन हिजो पनि जारी रह्यो। निकै शालीन सौम्य र रचनात्मक रूपमा नाचगान गर्दै शिक्षकहरूले दोस्रो दिनको सड़क आन्दोलनलाई निरन्तरता दिए। आन्दोलनरत शिक्षकहरूले सरकारले विद्यालय शिक्षालाई निकास दिन विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने दवाब दिइरहेका छन्। वार्ताको भूल भलैयामा शिक्षक र सरकार नागरिकको अग्रपृष्ठको खबर हो। यसै गरी सर्वोच्चद्वारा घिसिङलाई प्राधिकरण फर्कन रोक शीर्षकमै नागरिकले अग्रपृष्ठमा अर्को खबर छापेको छ। सर्वोच्च अदालतले सरकारको निर्णय सदर गर्दै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पुनः बहाली गर्न हिजो अस्वीकार गरेको छ। यो आदेशसँगै सरकारको निर्णय बमोजिम प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्यले निरन्तरता पाउनु भएको छ। सर्वोच्चद्वारा घिसिङलाई प्राधिकरण फर्कन रोक, नागरिकको अग्रपृष्ठमा खबर छ। सामाजिक सुरक्षा योजना, श्रमिकबाट योगदान र रकम लिन रेमिट प्रयोग शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर छापेको छ। विदेश जानुअघि सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका हजारौं श्रमिकले नियमित रूपमा रकम जम्मा नगरेपछि सरकारले रेमिट कम्पनी प्रयोग गर्ने भएको छ। विदेशमा रहेका नेपाली श्रमिकले रेमिट कम्पनी मार्फत नेपालमा पैसा पठाउँदा सुरक्षा योजनामा लाग्ने योगदान रकम काट्ने योजना सरकारले गरेको हो। सामाजिक सुरक्षा योजना, श्रमिकबाट योगदान रकम लिन रेमिट प्रयोग, कारोबारले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। यता कान्तिपुरको अर्थपृष्ठमा आर्थिक वृद्धि 4.5% हुने विश्व ब्याङ्कको प्रक्षेपण शीर्षकमा खबर रहेको छ। विश्व ब्याङ्कले आर्थिक वर्ष 2081-82 नेपालको आर्थिक वृद्धि दर 4.5% हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष 2080-81 तुलनामा यो 0.6% बिन्दुले बढ़ी हो। गत आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर 3.9% रहेको थियो। आर्थिक वृद्धि 4.5% हुने विश्व ब्याङ्कको प्रक्षेपण कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। कान्तिपुरकै अर्थपृष्ठमा राजावादीको फूलदंगामा भएको क्षतिमा 5 करोड़को बीमा दावी शीर्षकमा अर्को समाचार रहेको छ। यही चैत्र 15 राजधानी राजावादीको हुलदंगामा भएको क्षतिमा 4,87,68,000 रूपियाँ बराबर बीमा दावी परेको छ। बुधबारसम्म 43 बीमा दावी मार्फत उल्लेखित रकम बराबर बीमा दावी परेको हो। दावी आउने क्रम जारी रहेकाले दावी रकम र संख्या अझै बढ़ने प्राधिकरणले जनाएको छ। राजावादीको हुलदंगामा भएको क्षतिमा 5 करोड़को बीमा दावी कान्तिपुरको अर्थपृष्ठको खबर हो। यो सहकारीलाई नियमन गर्न राष्ट्र ब्याङ्कले बनायो मापदण्ड शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। बचत तथा ऋण सहकारीलाई नियमन गर्न नेपाल राष्ट्र ब्याङ्कले मापदण्ड जारी गरेको छ। बिहिबार केन्द्रीय ब्याङ्कको ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड 2081 जारी गरेको हो। सहकारीलाई नियमन गर्न राष्ट्र ब्याङ्कले बनायो मापदण्ड नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर छापेको छ। भारतमा सिमेन्ट र प्लाई वुड निर्यात खुल्ला शीर्षकमा नयाँ पत्रिकाकै अर्थपृष्ठमा समाचार छ। नेपाली सिमेन्ट र प्लाईवुड भारततर्फ निर्यातका लागि अवरोध फुकुवा भएको छ। भारतले नेपाली सिमेन्ट र प्लाईवुड उद्योगको ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड्स बीआईएस प्रमाणपत्र नवीकरण तथा नयाँ प्रमाणपत्र प्रदान गर्न थालेपछि निर्यातको बाटो खुलेको हो। भारतमा सिमेन्ट र प्लाईवुड निर्यात खुल्ला नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार छापेको छ। छाउगोठमा बसे सेवा सुविधा रोकिने शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। अछामको चौरपाटी गाउँपालिकाले छाउगोठमा बस्ने महिलाको सेवा सुविधा रोक्ने भएको छ। हेलिकप्टरबाट गर्भवतीको उद्धार शीर्षकमा गोर्खापत्रकै भित्री पृष्ठमा समाचार छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका एकी सबिना बुढा मगरलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। गर्भावस्थामा अत्याधिक रक्तस्राव भएका कारण उहाँलाई हेलिकप्टरबाट उद्धार गरिएको हो। सुत्केरी हुने धेरै समय अगाडि नै अत्याधिक रक्तस्राव भएपछि उहाँलाई जिल्ला अस्पताल कालीकोटमा भर्ना गरिएको थियो। हेलिकप्टरबाट गर्भवतीको उद्धार, उपकरण अभावले जोखिम मोलेर उपचार गरिँदै शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा दुईवटा खबर प्रकाशित गरेको छ। छरियो मार्सीको बिउ र भुई एसेलुको व्यावसायिक खेती दुईवटा शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा खबर रहेका छन्। अब कार्यक्रम अखबारमा सम्पादकीय नेपाल र थाइल्याण्ड असल मित्र शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। कहिल्यै पराधीन नभएका नेपाल र थाइल्याण्ड असल मित्र हुन्। दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण छ। प्रधानमन्त्री ओलीले थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीको आग्रहपछि होटेल व्यवसाय तथा हवाई सेवा जस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास गरिएको छ। नेपाल र थाइल्याण्ड असल मित्र गोर्खापत्रको सम्पादकीयको शीर्षक हो। यो विपद व्यवस्थापनमा हस्तक्षेप खोइ शीर्षकमा अन्नपूर्णले सम्पादकीय प्रकाशित गरेको छ। फापरमा फलिफाप शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशित गरेको छ। जुम्लाबाट खबर आयो, मार्सी चामल भन्दा फापरको पिठो महँगोमा बिक्न थाल्यो। मार्सी उसै पनि जुम्लाको पहिचान हो। राणा तथा शासकहरूले समेत जुम्लाबाट मार्सी चामल मगाउँथे भुजा जिउनार गर्न। भलै सर्वसाधारणले त्यसलाई भात खाने भन्थे, अहिले जमाना फेरियो, मार्सीलाई फापरले जित्यो। यसको मतलब मार्सीको तह घट्यो वा यो काम नलाग्ने भयो भन्ने होइन, फापर पनि उत्तिकै गुणकारी भएको चेत खुल्यो। फापरमा फलिफाप नागरिकको सम्पादकीयको शीर्षक हो यो। र उडानलाई निरन्तरता देऊ शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।